सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, IMAP सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनद्वारा प्रायोजित तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम टकिङ स्पेस। यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेट पछि सुन्दै आइरहनु भएको छ। यस कार्यक्रमकी सञ्चालिका म हुँ लरिसा र यस कार्यक्रममा सार्वजनिक स्थल अथवा पब्लिक स्पेस भनेको के हो र यो कस्तो हुनुपर्छ भन्ने बारेमा हामी कुरा गर्दै आइरहेका छौं। अहिले टकिङ स्पेसको दोस्रो श्रृंखला चलिरहेको छ र आज हाम्रो स्टुडियोमा सधैँ झैं एकजना नयाँ अतिथि आउनुभएको छ। उहाँ हुनुहुन्छ सुशील श्रेष्ठज्यू, जो ऐतिहासिक ढुङ्गेधारा संरक्षण समितिका चेयरपर्सन हुनुहुन्छ। सुशीलजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
नमस्कार।
अलिकति आफ्नो बारेमा जानकारी दिइदिनुहोस् न।
मेरो नाउँ सुशील श्रेष्ठ हो।
हजुर।
म पाटनको एकाछे टोल आलकोहितीमा बस्छु। हामीहरूले ऐतिहासिक ढुङ्गेधारा तथा मुहान संरक्षण संघ भनेर हामीले 5-6 वर्षमा एउटा गठन गरेका थियौँ। त्यसको काम भनेको चाहिँ अहिले तपाईँले भन्नुभयो पब्लिक स्पेस, त्यसको चाहिँ संरक्षण गर्नु हो भने ढुङ्गेधाराको पनि एउटा पब्लिक स्पेस भएको कारणले गर्दाखेरि उसको त्यसको चाहिँ कुनै पनि हालतमा संरक्षण गर्नु अति महत्वपूर्ण भएकोले हामीहरूले यो कार्य ढुङ्गेधारा, पोखरी, आकाशे पानी, इनार तिनीहरू सबै नै एउटा चाहिँ मानव जातिमा नभई नहुने चाहिँ पाटो भएकोले हामीले यसलाई कुनै पनि हालतमा नै संरक्षण गरेर चाहिँ अहिलेको समयमा पानीको समस्यालाई हरसम्म चाहिँ न्यूनीकरण गर्न सकिन्छ भन्ने हिसाबले हामी अगाडि बढ्दैछौँ। त्यसकै सिलसिलामा हामीले चाहिँ संघ स्थापना गर्यौं र विभिन्न संघ संस्थाहरूमा हामीले चाहिँ एउटा मध्यस्थकर्ता भएर चाहिँ डोनर्सहरू भयो, सरकार क्षेत्रमा चाहिँ गएर चाहिँ त्यसको सहयोगको लागि हामीहरू चाहिँ काम गर्छौँ।
हजुर, तपाईँ ऐतिहासिक ढुङ्गेधारा संरक्षण समितिसँग आबद्ध हुनुहुन्छ। अब अलिकति डिटेलमा जाउँ, के कस्ता कार्यक्रमहरू गर्दै आएको छ यो समितिले?
अब हाम्रो समितिले भनेको मेन भनेको तपाईँको आकाशे पानी, ढुङ्गेधारा, यिनीहरूको चाहिँ संरक्षण गर्नु नै हो। यसमा जाँदाखेरि हाम्रो चाहिँ पानी भन्ने बित्तिकै तपाईँको ठुलो स्पेस लिन्छ तपाईँको त्यसले, आकाशे पानीदेखि लिएर त्यो पानी पोखरीमा जम्मा हुने, इनारमा आउने, ढुङ्गेधारामा आउने, जमिनभित्र पानी कसरी बहन्छ, त्यो ढुङ्गेधाराहरू कसरी पहिलोको हजारौं वर्ष अगाडिदेखि कसरी बनाएको छ, त्यसलाई संरक्षण गर्न लागि पर्नुपर्ने अवस्था किन आइयो, त्यो विषयलाई लिएर चाहिँ हामीहरू काम गर्छौँ। त्यसको लागि हामीले विशेष रूपमा चाहिँ नेपाल सरकारलाई हामीहरू यो विषयमा चाहिँ कचकच्याउँछौँ र सम्बन्धित निकाय जसरी चाहिँ स्थानीय निकाय भने नगरपालिका, नगरपालिकालाई चाहिँ हामीहरू घचघच्याउँछौँ एक नम्बरमा। त्यसपछि चाहिँ पानी सम्बन्धी जति पनि यो काठमाडौँभित्रमा काम गरिरहेको एनजिओ, आइएनजिओहरू हो, हामीहरू उहाँहरूलाई घचघच्याउँछौँ। यसरी चाहिँ हामीहरूले चाहिँ काम गर्दैछौँ भने अनि ढुङ्गेधारा संरक्षण गर्नुको लागि स्थानीय बासिन्दाहरूले हामी एवेरनेस प्रोग्रामहरू चाहिँ हामीहरू दिन्छौँ। ढुङ्गेधारा भनेको के हो, यसको कसरी संरक्षण गर्नुपर्दछ, यसमाबाट पानी कसरी बगेर चाहिँ ढुङ्गेधारामा आउँछ, यो किन महत्व छ, यसको ऐतिहासिक पाटो के छ, यसको चाहिँ प्राविधिक पाटोमा कसरी बनेको छ, यसको वैज्ञानिक पाटो के छ, यो सबै हामीले केलाएर चाहिँ हामीहरू चाहिँ स्थानीय बासिन्दाहरूले हामीले चाहिँ अवेरनेस प्रोग्राम चाहिँ राख्छौँ त्यसमा।
यो अवेरनेस प्रोग्रामको कुरा गर्नुभयो, अवेरनेस प्रोग्राम चाहिँ कसरी राख्दै आउनु भएको छ? डोर टु डोर बेसिसमा हो कि एडभर्टिजमेन्टबाट हो कि?
होइन, हामीले चाहिँ एउटा चाहिँ उपभोक्ता, अहिले चाहिँ धेरै जस्तो उपभोक्ता समितिहरू छ टोल टोलमा, टोल सुधार समिति छ, अब आमा समूह छ, महिला समूह छ, उहाँहरूलाई चाहिँ हामीले चाहिँ बोलाउँछौँ, उहाँहरूकै टोलमा जान्छौँ र तपाईँहरू कहाँ यस्तो यस्तो छ त्यो सम्बन्धी चाहिँ हामीहरू तपाईँलाई जानकारी दिन्छौँ, पानीको समस्या यसरी समाधान गर्न सकिन्छ भनेर चाहिँ हामीहरू चाहिँ उहाँले चाहिँ दौड टु दौड उहाँहरूको टोल टोलमा गएर चाहिँ हामीहरू चाहिँ त्यो अवेरनेस प्रोग्राम गर्छौँ।
अनि सहभागिता पनि कतिको पाउँछ?
सहभागिता पानी अहिले तपाईँको कस्तो छ भने सहभागिता भनेको पानी जस्तो चाहिँ विषयवस्तुमा सहभागी नहुने कुरै छैन तपाईँको, किन यहाँ तपाईँको 3 दिन अगाडि नै एउटा तपाईँको कनिभा टोलमा पनि पानीको ठुलो समस्या रहेछ, हाम्रो ललितपुरमा हो त्यो, उहाँहरूले बोलाउनु भयो, हामीहरू त्यहाँ गयौँ, उहाँले चाहिँ यसरी पानीको समस्या समाधान गर्न सक्छ हामी बुझाउँछौँ तपाईँको त्यो।
अनि हामी हाम्रो कार्यक्रममा विशेष गरी पब्लिक स्पेसलाई नै महत्व दिने गर्छौँ, यस्तै ठाउँहरूलाई बढावा दिनुपर्छ, यिनीहरूको संवर्धन हुनुपर्छ, प्रवर्धन हुनुपर्छ भन्ने बारेमा नै कुरा उठाउने गर्छौँ। अब सुशीलजीलाई एउटा प्रश्न राख्न चाहन्छु, ढुङ्गेधारालाई चाहिँ हामी पब्लिक स्पेस मान्न सक्छौँ कि सक्दैनौँ? त यदि सक्छौँ भने किन, सक्दैनौँ भने किन?
ढुङ्गेधारा भनेको चाहिँ सार्वजनिक स्थलै हो तपाईँको, उसमा विवादै छैन, किन भन्दाखेरि तपाईँको 1200-1300 वर्ष अगाडि नै यो ढुङ्गे धारा भनेको चाहिँ स्थानीय बासिन्दाहरू त्यो बटुवाहरू बाटोमा हिँड्नेहरू त्यहाँका तोल्काहरू अरूको तोल्का मान्छेहरूलाई चाहिँ सहयोग पुरोस् भनेर बनाएको यसमा चाहिँ कसले पनि चाहिँ यो मेरो निजी हो भन्छ भने त्यसमा हामीहरू घोर आपत्ति जनाउँछौँ त्यसको हामी चाहिँ सशक्त रूपमा प्रतिवाद गर्छौँ तपाईँको उसमा चाहिँ सङ्घले चाहिँ उसमा चाहिँ विवादै छैन कि तपाईँको त्यो त्यो सार्वजनिक सम्पत्ति हो यो यो सबैले उपभोग गर्न पाउनुपर्छ यसमा चाहिँ सबैले चाहिँ पहुँच हुनै पर्छ त्यसमा चाहिँ तपाईँको त्यस कारणले चाहिँ हामीहरूले चाहिँ जति पनि चाहिँ अवेरनेस प्रोग्राम हामी गर्छौँ हामीहरू उहाँलाई त्यही भन्छौँ कि ढुङ्गे धारा भनेको हाम्रो व्यक्तिगत सम्पत्ति होइन त्यो सम्पत्ति भनेको हामी सम्पूर्ण स्थानीय बासिन्दाहरूको र बाहिरबाट आउने मान्छेहरूको पनि यो सम्पत्ति हो हामीले यसको संरक्षण गरेर त्यो मान्छेहरूलाई चाहिँ त्यो ढुङ्गे धाराबाट जति चाहिँ सुविधा दिन सक्छ हामीले दिन कोसिस गर्नै पर्छ तपाईँको त्यो चाहिँ
अनि अब पाटनमा बस्ने मानिसहरूको लागि ढुङ्गे धाराको के कतिको महत्व रहेको छ जस्तो लाग्छ यहाँलाई
अहिले तपाईँको एउटा डाटा के दियो भने तपाईँको केयुकेलले सरकारले चाहिँ अहिले चाहिँ पानी दिन सकिरहेको छैन सरकारले दिनुपर्ने पानी भनेको तपाईँको दैनिक 32 करोड लिटर छ दैनिक दिनुपर्ने तर चाहिँ सरकार अहिले दिइरहेको भनेको तपाईँको 8-10 करोड लिटर मात्रै छ भने अर्को पानी कहाँबाट आइयो भन्दाखेरि तपाईँको त्यही ढुङ्गे धारा हो जति पनि पाचनकै दौरानमा कुरा गर्ने हो भने तपाईँको इनार र ढुङ्गे धाराले 75% दैनिक आवश्यकता पानी चाहिँ पूर्ति गरिरहेको हामीले चाहिँ तथ्याङ्क भेटाएका छौँ तपाईँ
हजुर अनि अब यो ढुङ्गे धाराकै कुरा पनि अगाडि बढाउँदै गर्ने क्रममा जस्तै अलिकति ऐतिहासिक र सांस्कृतिक पक्षलाई पनि केलाउँ कति पुराना ढुङ्गे धाराहरू अवस्थित छन् त पाटनमा धेरै वर्ष अगाडि जस्तै तपाईँले भन्नुभयो 300 वर्षभन्दा पछिका त ढुङ्गे धारा बनिएकै नै छैनन् भन्दाखेरि अब 300 वर्ष अगाडिका 500 वर्ष अगाडिका वा भनौँ 1000 वर्ष अगाडिका पनि ढुङ्गे धाराहरू अवस्थित छन् पाटनको चाहिँ कस्तो स्थिति छ यसमा
अब पाटनमा जम्मा 160 ढुङ्गे धारा छन् उसमा 60 ढुङ्गे धारा चाहिँ शासक वर्गहरू र निजीहरूले चाहिँ डिस्ट्रोय गरिदिइसक्यो खतम बनाइदिइसक्यो 60 ढुङ्गे धारामा पानी आएको छैन भने अरू सबै ढुङ्गे धारामा रनिङ राम्रो छ त्यस कारणले चाहिँ ऐतिहासिक पाटो र यसको महत्वपूर्ण अति नै छ कुनै पनि ढुङ्गे धारा भनेको 300 वर्ष आएको छैन पाटनको सबभन्दा पुरानो ढुङ्गे धारा भनेको 1500 वर्षको अगाडिकै छ त्यसपछि भनेको 600-700 वर्ष अगाडिको छ काठमाडौँको दौरानमा चाहिँ एउटा ढुङ्गे धारा भेटाएको छ त्यो भनेको 300 वर्ष अगाडिकै हो त्यसपछि अगाडिको चाहिँ ढुङ्गे धारा एउटा पनि बनेको छैन तर जति ढुङ्गे धारा बनाएको छ फेरि शासक वर्गले बनाएको छैन ढुङ्गे धारा त्यो सबै चाहिँ पब्लिक स्पेसमा सर्वसाधारण स्थानीय बासिन्दाले नै बनाएको छ त्यो त्यस कारणले एउटै मात्रै हामीले देखेको चाहिँ ढुङ्गे धारा भनेको शासक वर्गले भनेको मङ्गल बजारको चाहिँ तुसाइती हो त्यो मल्लकालमा चाहिँ दरबारियाहरूको लागि चाहिँ प्रयोग गर्नुको लागि बनाएको छ तर त्यो ढुङ्गे धारामा चाहिँ पानी प्रभाव छैन बन्नु भएछ तर चाहिँ सांस्कृतिक रूपबाट र त्यसको चाहिँ कल्चरको रूपबाट त्यो ढुङ्गे धारा एकदमै महत्त्वपूर्ण छ र एकदमै आर्टबाट चाहिँ एकदमै राम्रो छ त्यो ढुङ्गे धारा त्यस कारणले चाहिँ ढुङ्गे धारा अति नै महत्त्वपूर्ण छ जति पनि समय पानीको समस्याको 75% त्यसले नै समाधान गरिरहेको छ भने यसको चाहिँ ऐतिहासिक पक्ष भनेको तपाईँको 100 वर्षपछि त्यो त अटोमेटिक पुरातत्वमा पर्ने नै भयो त्यस कारणले चाहिँ ऐतिहासिकमा तपाईँको उसमा चाहिँ ढुङ्गे धाराभित्र हामीले के भेटाउन सक्छौँ भने चाहिँ पानी मात्रै होइन उसमाको कल्चर उसमा चाहिँ तपाईँ आर्ट पुरिरहेको चाहिँ तपाईँको ढुङ्गाबाट चाहिँ बनाइरहेको चाहिँ आर्टहरू एकदमै राम्रो हुन्छ तपाईँको त्यसमा हेर्दाखेरि चाहिँ पुरातत्वमा चाहिँ तपाईँको सबैले अध्ययन गर्न र हेर्न चाहिँ ल्याकको भनेको ढुङ्गे धारा सायद नेपालमा मात्रै छ र नेपालीहरू जहाँ बस्न गएको छ त्यहाँ चाहिँ केही पाटोमा भेटाएको छ त्यो भनेको जस्तै चाहिँ हाम्रो चाहिँ इन्डियातिर चाहिँ तपाईँको दार्जिलिङ साइड भयो सिक्किम साइड भयो आसाम साइडमा चाहिँ केही ढुङ्गे धारा भेटाएको छ भने अरू जति पनि ढुङ्गे धारा छ हाम्रो नेपालभित्रै छ त्यसमा पनि सबभन्दा बेसी भनेको चाहिँ नेवार बस्ती भएको ठाउँमा चाहिँ ढुङ्गे धारा सशक्त रूपमा चाहिँ बनेको देखिएको छ तपाईँ
भनेपछि यो नेवारहरूको र साथसाथै नेपालीहरूको पहुँच जहाँ जहाँ पुगेको छ त्यहाँ मात्रै ढुङ्गे धाराको निर्माण भयो त्यो बाहेक अब अरू ठाउँहरूमा अब इन्डियाकै अन्य ठाउँहरूमा भनौँ वा चाइनातिर भनौँ त्यतातिर चाहिँ ढुङ्गे धारा छन् जस्तो लाग्दैन
तपाईँलाई सिर्फ हाम्रो चाहिँ नेपालीहरूको चाहिँ पहुँच भएको ठाउँमा बस्ती भएको ठाउँमा चाहिँ ढुङ्गे धारा छ तर एउटा यसमा बुझ्नु भयो हामी नेपालीहरू भनेको चाहिँ 1000 वर्ष आउने पानी कसरी पिउन सक्छौँ भनेर चाहिँ पत्ता लगाएको चाहिँ प्रविधि हो ढुङ्गे धारा भनेको तर आज चाहिँ त्यो प्रविधि चाहिँ तपाईँको चाहिँ कोल्याप्समा परेको छ त्यो प्रविधिमा कसले पनि चासो देखाएको छैन त्यो प्रविधिमा कसले पनि चाहिँ यसलाई चाहिँ विकास गर्नुपर्छ भने चासो देखाएको छैन तपाईँको त्यस कारणले हामीले ऐतिहासिक ढुङ्गे धाराले चाहिँ के भन्छ भने त्यो प्रविधि चाहिँ एकदम महत्त्वपूर्ण हो त्यो प्रविधिको चाहिँ विकास गर्नुपर्छ त्यो प्रविधिको चाहिँ शिक्षा क्षेत्रमा पनि त्यसको चाहिँ प्रयोग गर्नुपर्छ र अध्ययन गराउनुपर्छ यो प्रविधि भनेको अर्को ठाउँमा छैन यो प्रविधिले हामीले चाहिँ विश्वलाई चाहिँ चिनाउन सकिन्छ पानी कसरी चाहिँ प्रयोग गर्न सकिन्छ पानी चाहिँ जमिनभित्र कसरी चाहिँ फिल्टर हुँदो रहेछ त्यो फिल्टर भएको पानी चाहिँ कसरी ढुङ्गे धाराबाट चाहिँ हामीले प्रभाव गर्न सकिन्छ भन्ने चिज उसमा चाहिँ छर्लङ्गै छ तपाईँको
अब यो आर्किटेक्चरल पक्षलाई पनि एकछिन केलाउँ. जस्तै अब यो प्रविधि त धेरै अगाडि नै आइसकेको रहेछ नि, ढुङ्गे धारा बनाउने प्रविधि जुन चाहिँ अब हामी भर्खर एक्सप्लोर गर्दैछौँ. धेरै वर्ष अगाडि, धेरै सय वर्ष अगाडि नै आइसकेको रहेछ. यो आर्किटेक्चरल पक्षलाई पनि तपाईँहरूको समितिबाट हेरिन्छ, कसरी अध्ययन गर्दै
म आफैले पनि तीन चारवटा ढुङ्गे धाराको पुनर्निर्माण त्यसको अध्ययन गरिसकेका छौँ. त्यो एकदमै इन्ट्रेस्टेड छ. त्यो विभिन्न ढुङ्गे धारामा थिम्स एउटै, उद्देश्य एउटै भए पनि त्यो पानीलाई फिल्टर गर्ने चाहिँ तरिका चाहिँ अलिक फरक फरक छ. कुनै ठाउँमा चाहिँ एकदम सिद्धाने पानी झारिदिएको छ भने कुनै ठाउँमा चाहिँ पानीलाई चाहिँ घुमाइ घुमाइकन फिल्टर गरिदिएको छ. त्यही कारणले चाहिँ त्यो अध्ययन हामीले गरेको अनुसार चाहिँ पानी कति जमिनभित्र बगिसकेपछि सफा हुन्छ त्यो सबै चाहिँ एकदमै अध्ययनै हामीले मोटामोटी अध्ययन गरिसकेका छौँ भने कुनै अध्ययन चाहिँ सम्बन्धित निकायहरूले चाहिँ त्यो राम्रोसित अध्ययन गरेर यसको चाहिँ फाइनल आउट प्राविधिक दृष्टिबाट चाहिँ निकालिदियो भने यो चाहिँ हामीभन्दा पछि आउने पुस्ताहरूको लागि पनि धेरै नै काम आउँछ. भने अहिले जति पनि पानी सम्बन्धी अध्ययन गर्नुहुन्छ नि हाम्रो साथीहरू, उहाँहरूको लागि चाहिँ एकदमै अचुक मानु रहनेछ यो चाहिँ.
हजुर, पानी कसरी फ्लो गराउने भन्ने कुराको अध्ययन त नभनौँ तर कसरी फ्लो गराउँदा रहेछौँ भन्ने कुरा त हामीले धेरै अगाडि नै सिकिसकेका
रहेछौँ
होइन त. हजुर हजुर श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ टकिङ स्पेस, जसलाई प्रायोजन गरेको छ सोसियल साइन्स बाहा र फोर्ट फाउन्डेशनले. म हुँ लरिसा अनि सुशील श्रेष्ठज्यूसँगको कुराकानीलाई निरन्तरता दिने नै छौँ. अहिले पालो भएको छ छोटो ब्रेकको, ब्रेकपछि पुनः आउने नै छौँ. टकिङ स्पेस सुन्दै गर्नुहोला.
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौँ त आजैबाट सोचौं, केही गरौं.
अ सोशल इनिशिएटिभ बाई आईम्याप, सोशल साइन्स बाहा एन्ड फोर्ट फाउन्डेशन.
हजुर श्रोता, टकिङ स्पेसमा आज हामी कुरा गरिरहेका छौँ सुशील श्रेष्ठज्यूसँग, जो ऐतिहासिक ढुङ्गेधारा संरक्षण समितिका चेयरपर्सन हुनुहुन्छ. अनि जो अब ढुङ्गेधारालाई पब्लिक स्पेस मानिनुपर्छ या मानिन्छ वा मानिँदैन, र यी ढुङ्गेधाराको कस्तो भूमिका रहेको छ सर्वसाधारणहरूको जीवनमा भन्ने बारेमा हामी कुरा गर्दैछौँ श्रोता. र यही क्रममा म हलचोकको पाँच धारा नाम गरिएको ढुङ्गेधारा पुगेकी थिएँ. त्यहाँका सर्वसाधारणहरूसँग सामान्य अन्तर्क्रिया पनि भए. यसै क्रममा त्यहाँका सर्वसाधारणहरूसँग भएका कुराकानी भनौँ वक्स पप म यहाँलाई सुनाउन जाँदैछु, एकैछिन त्यो सुन्नतर्फ लागौँ.
नाम चाहिँ सुजाता बिदारी हो, होइन, स्वयम्भू पान्दाना बस्छु. पानी चाहिँ अब बिहान 5 बजे खुल्छ, बिहान लिन्छ, अनि अब जस जतिखेर चाहियो त्यतिखेर लिन्छ, होइन. खानालाई पानी अब लुगा धुना लाने गरेछ, नुहाउनु लुगा धुना यहाँ दिँदैन, त्यो खानाको लागि लाने गरेछ, त्यही हो, राम्रै छ.
म पान्दाना खाने पानी समितिको अध्यक्ष, मेरो नाम रामचन्द्र अलकोटे हो. विधिवत रूपमा 2059 साल 6 महिना 23 गते यो संस्थालाई हामीले जलस्रोत समिति अन्तर्गत दर्ता गरेर ल्यायौँ. त्यसपछि नेपाल सरकारको 80% 20% हाम्रो जनताको लगानी गरेर हामीले 2063-65 हामीले यो योजना सुरु गर्यौँ र 66 हामीले खानेपानी सुरु गर्यौँ र अहिले हामीले निजी धारा 551 धारा हामीले वितरण गरेका छौँ. त्यसमा जनसङ्ख्या लाभान्वित 42,000 जति छ. र अरू के भने हामीले यो पानी अहिले धारामा तपाईँ देखिरहनु भएको छ, फोटो पनि खेल्नु भएको छ. यो पानी हामीले सर्वसाधारणलाई बाटोमा आउने बटुवाहरूलाई खानको लागि छोडेको हौँ र सुक्दै गएको खण्डमा यो पानीलाई हामीले बिहान 1 घण्टा बेलुका 1 घण्टा हामीले सर्वसाधारणलाई पनि हामीले छोड्ने गरेको छौँ. र तपाईँले भन्नुभयो मुद्दा सम्बन्धी के कसो भन्नुभयो, त्यसमा चाहिँ म प्रश्न गर्न चाहन्छु. हामीलाई यहाँ निजी व्यवसाय 3 थिए, जस्तो खानसार खानेपानी, इचमनारायण खानेपानी र रेन्बो खानेपानी. उहाँहरूले पान्दारक आसपासमा थोरै जग्गा किनेर हाम्रो पान्दारकको मूलको भन्दा गहिरो डिप गएर हाम्रो पानीलाई सुकाउने प्रयास गर्नुभयो. सुक्यो पनि त्यस अन्तरालमा हामी गाउँका मान्छेहरू भेला भएर पान्दारक किन सुक्यो भने हामी जम्मा भएर हुँदाखेरि उहाँले प्रहरी लाएर हामीलाई गिरफ्तार गर्नुभयो. जस अनुसार हामी स्वयं चौकीमा पुग्यौँ, सामुदायिक प्रहरीमा गयौँ अनि जिल्ला प्रशासन कार्यालयमा गएर 7 दिन रोक्नु भने आदेश दिनुभयो. 7 दिन रोक्दाखेरि पानी पहिला जति झरेको थियो त्यति नै पानी हाम्रो धाराबाट झर्यो र त्यसपछि उहाँले हामीलाई मुद्दा लाउनुभयो. हाम्रो निजी जग्गाबाट हामीले पानी व्यवसाय गर्नु पाउनुपर्छ, त्यो मैले हाम्रो रोक्नु पाइँदैन भने हाम्रो जनताहरूले पनि हामी जनताको तर्फबाट विभिन्न चरणमा हामीले जुलुस लग्यौँ, घाग्री जुलुस खाग्री त घाग्री जुलुस लग्यौँ गर्दा हामीलाई पुनरावेदन अदालतबाट पनि हाम्रो जनताको तर्फबाट फैसला भयो र सर्वोच्च अदालतबाट नै हाम्रै जनताको तर्फबाट फैसला गरिदिनु भयो. अहिले योजना सञ्चालन खानेपानी हामीले सुरु सञ्चालन गरेको चाहिँ 3 वर्ष भयो, घर घरमा वितरण गरेको. अहिले हामीलाई खानेपानीको यहाँको जनतालाई एकदम लाभान्वित छ र हाम्रो यो पान्दारको जग्गाको क्षेत्रफल 8 आना जग्गा छ र माथि हाम्रो वितरण ट्याङ्कीमा 1.5 पनि जग्गा छ. सो जग्गा सशस्त्र प्रहरीसँग हामीले निवेदन गरेर हामीले लिएर ट्याङ्की बनाएका छौँ र अरू केही छ भने अब यो खानेपानी सँगसँगै यो सरसफाइ पनि जोडेको हुँदाखेरि हामीले सरसफाइ पनि हामीले कन्टिन्युस यो मुलुकको वरिपरि र ट्याङ्की वरिपरि गरिराखेका छौँ र त्यसको अलावा हामीले महिना एकचोटि हाम्रो इचुङ नारायण जाने बाटो ओह्रालोदेखि हाम्रो शान्ति मार्गसम्म मिलनचोलसम्म यो हाम्रो सरसफाइ सशस्त्र हामी यहाँका जनता सशस्त्र मिलेर हामी महिनावारी सभा
मेरो नाम सुशीलालाल छ नि मेरो पानी खानामा मात्रै प्रयोग गर्छु खानाको लागि बिहान बिहानमा यहीँको पानी जान्छ जान त माथि ट्याङ्कीबाट जम्मा गरेर त्यही पानी प्रयोग गर्छौँ नहुन चाहिँ दुईचोटि बिहान बेलुका धेरै छैन यति हो सबै छ फिल्टर गरेर हाल्छौँ
हजुर अब सुशीलजीलाई अर्को प्रश्न राख्न चाहन्छु म जस्तै ढुङ्गे धाराहरूको आफ्नै किसिमको ऐतिहासिक र यो सांस्कृतिक महत्व रहेको हुन्छ अनि यसो सांस्कृतिक वा ऐतिहासिक महत्व बोकेका ढुङ्गे धारालाई चाहिँ पब्लिक स्पेस बनाउँदा त्यहाँका सर्वसाधारणहरूले ती ढुङ्गे धाराप्रति कस्तो व्यवहार गरेको पाइन्छ त
एउटा के हो भने तपाईँको ढुङ्गे धारा सम्बन्धी पब्लिकहरूले र त्यहाँको स्थानीय बासिन्दा मात्रै होइन कि बाहिरको मान्छेहरू पनि जो चाहिँ काठमाडौँबाट चाहिँ बाहिरबाट काठमाडौँमा आउनुभएको छ उहाँहरूले पनि ढुङ्गे धारा यतिकै माया गर्नुहुन्छ किन उहाँहरूको चाहिँ दैनिक गुजारै त्यही ढुङ्गे धारामा हुने भएकोले कसैले पनि त्यो ढुङ्गे धाराकोमा चाहिँ नराम्रो दृष्टिकोण राख्दै राख्दैन उहाँहरूले चाहिँ सम्पूर्ण मान्छे स्थानीय बासिन्दा र बाहिरको साथीहरूले पनि त्यो संरक्षण गर्न र त्यसको चाहिँ मर्मर सम्हार गर्न त्यसको ऐतिहासिक बचाउन त्यत्तिकै सहयोग चाहिँ गरिरहनु भएको छ र उहाँले व्यक्तिगत रूपबाट पनि उहाँहरूले भनिहाल्नु कोही कोही त यस्तो व्यक्तिहरू पनि आउँछ कि हामीहरूले चाहिँ ढुङ्गे धाराहरू चाहिँ सम्बन्धित टोलको मान्छेहरूले चाहिँ हप्ताको एकचोटि महिनाको एकचोटि सफा गर्छौँ भने उहाँ फोहोर अलि देख्यो भने उहाँहरू आफैले पनि सफा गरिदिनुहुन्छ एक्लैले भए पनि त्यो यति चाहिँ माया गर्नुहुन्छ तपाईँको त्यो ढुङ्गे धारालाई उसलाई बिबारै छैन तपाईँको
भनेपछि कुनै पनि किसिमको विविधता पाइएन बाहिरका मान्छेहरू र साथसाथै त्यही बसे सर्वसाधारणहरूले गर्ने व्यवहारप्रति ढुङ्गे धारामा त्यो एकदमै राम्रो पक्ष अनि यो ढुङ्गे धाराकै कुरा यो आर्किटेक्चरल पक्षलाई नै फेरि एकचोटि खेलाउँ यसको स्ट्रक्चरलाई चाहिँ कतिको मजबुत बनाइएको छ कतिको स्ट्रङ बनाइएको छ जस्तै धेरै वर्ष अगाडि बनाइएको ढुङ्गे धारा अहिले पनि त्यही हिसाबमा चलिरहेको छ होइन भनेपछि यो स्ट्रक्चर वाइज चाहिँ कतिको स्ट्रङ रहेछ त यो ढुङ्गे धारा
तपाईँको आर्किटेक्चर यस्तो स्ट्रङलाई तपाईँले हेर्ने हो भने तपाईँको 90 सालमा भूकम्प आउँदाखेरि पनि अहिलेसम्म हामीले 6-7 वर्षको अध्ययन गर्दाखेरि त्यसको स्ट्रक्चर एउटा पनि बिग्रेको हामीले भेटाएको छैनौँ त्यो पुरानो भएर बरु मर्मर हामीले गरेका छौँ कुनै पनि दैविक प्रकोप आउँदाखेरि ढुङ्गे धाराको चाहिँ भित्रको चाहिँ सिस्टमहरू बिग्रेको देखिएको छैन तर एउटा चाहिँ अब चाहिँ हामी के भन्दैछौँ भने यदि सरकारले वितरण गरेको धाराको पाइपहरू यदि 90 सालको जस्तो भूकम्प आउने हो भने त्यो 80-90% चाहिँ डिस्ट्रोय हुन्छ नोक्सान हुन्छ जसले गर्दाखेरि हाम्रो पानी वितरण सरकारको तर्फबाट पानी वितरण गर्ने कार्यमा चाहिँ अवरोध आउँछ अहिले विज्ञहरूले के भनिराख्नु भएको छ भने हाम्रो साथीहरूले हामीहरूले के भनिरहेका छौँ भने यदि त्यो समस्याबाट जोगाउने हो भने ढुङ्गे धारा इनार र पोखरीकोले मात्रै विकल्प छ अरू कुनै पनि विकल्प छैन त्यसकारणले ढुङ्गे धारा इनार अहिले नै मजबुत संरक्षण गरेर बनाइराख्नुपर्छ त्यो 90 सालको जस्तो भूकम्प आउँदाखेरि पनि त्यसको चाहिँ स्ट्रक्चर बिग्रिँदैन हामीहरूले चाहिँ काम गरेको दौरानमा त्यसको भित्रको स्ट्रक्चर हेर्दाखेरि हामी आफै नै गजो भयौँ सायद अहिले चाहिँ हामीले त्यस्तो गरेर बनाउन सक्छ कि सक्दैन त्यो भगवान् जानु नै छ नसक्ने त होइन पहिलाको पूर्वजले बनायो तर चाहिँ कस्ट धेरै नै लाग्नेछ तपाईँको त्यसमा चाहिँ यस्तो हिसिमबाट चाहिँ स्ट्रक्चर तयार पारेको छ कि 90 सालको भूकम्प आउँदाखेरि पनि त्यसको स्ट्रक्चर त्यसको पानीको स्रोत त्यसको नाल त्यसको चाहिँ टुकी कुनै पनि बिग्रिनेवाला छैन अहिले पनि
बिग्रेका छैनन्
भत्केकै छैनन् बिग्रिँदैन तपाईँको त्यो
अनि हामीले के सुन्नमा आयो भने यो मङ्गहिटी नाम गरेको ढुङ्गे धारा जुन चाहिँ पाटनमा अवस्थित छ यहाँको पानीले चाहिँ कृष्ण मन्दिर सफा गरिने गरिँदो रहेछ र साथसाथै अन्य ढुङ्गे धाराहरूकोबाट चाहिँ पानी चाहिँ अफरिङ वा भनौँ चढाउने कार्यहरू हुँदो रहेछ यो परम्परा चाहिँ अझै पनि प्रचलित छ त
हजुर त्यसमा कसरी हाम्रो चाहिँ ललितपुरको दौरानमा सबभन्दा चाहिँ पुरानो ढुङ्गे धारा मङ्गल बजारको ढुङ्गे धारा हो त्यो ढुङ्गे धाराबाट कृष्ण मन्दिर मात्रै होइन तपाईँको हाम्रो कार्तिक नाच हुन्छ नि तपाईँको कार्तिक महिनामा त्यति बेला चाहिँ तपाईँको हिरण्यकश्यपुलाई चाहिँ जुन चाहिँ वध गर्छ नि नरसिंहले त्यति बेला चाहिँ तपाईँको त्यही जल लगेर चाहिँ तपाईँको त्यसले चाहिँ बिउजाने काम त्यही ढुङ्गे धाराको पानीबाट गर्नुपर्छ तपाईँको त्यही कारणले चाहिँ सम्पूर्ण ढुङ्गे धाराहरूमा चाहिँ आफ्नो आफ्नो नीति र कर्मकाण्डहरू छ तपाईँको हेर्नुहोस् है अझै के भन्छ भने उसमा ढुङ्गे धाराहरू चाहिँ 4 दिशामा फर्केको छ 4 दिशाको ढुङ्गे धाराहरू 4 किसिमबाट चाहिँ महत्त्वपूर्ण छ भनिन्छ तपाईँको कोही चाहिँ हामी चाहिँ मलामी गएर चाहिँ त्यही यता फर्केको ढुङ्गे धारामा नुहाउनुपर्छ भन्छ उत्तर फर्केको ढुङ्गे धारामा मुख धुनुपर्छ भन्छ कहिले दक्षिण फर्केको ढुङ्गे धारामा चाहिँ नित्यकोलाई चाहिँ पानी लिनुपर्छ भन्छ तपाईँको विभिन्न पाटो छ तपाईँको अब यो कुरा भनेको तपाईँको ऐतिहासिक र तपाईँको सांस्कृतिक रूपमा चाहिँ जोडेको विषयवस्तु हो तपाईँको त्यो चाहिँ
अनि यो नेवार समुदायहरूमा चाहिँ एउटा परम्परा रहेर भएको रहेछ सिटी नख भनेर जहाँ चाहिँ यस्तै अब सबैजना भेला भएर अनि इनार र त्यस्तै ढुङ्गे धाराहरू सरसफाई गर्ने कार्यक्रमहरू हुँदो रहेछ पाटनमा अहिले पनि यो परम्परा उत्तिकै प्रचलित
छ उत्तिकै प्रचलित छ तपाईँको एउटा के बुझौँ भने संसारले चाहिँ वाटर वर्ल्ड वाटर डे भनेर चाहिँ तपाईँको मानेको धेरै वर्ष भएको छैन हामी नेपालीहरूले चाहिँ तपाईँको पानी दिवस भनेर तपाईँ हजारौँ वर्ष अगाडिदेखि हामीले मान्दै आएका छौँ त्यो दिन भनेको सिद्धि नखको दिनै हो तपाईँको त्यो बेलामा हामीहरू इनार कुवा पोखरी हामी सफा गर्छौँ त्यो वैज्ञानिक ढङ्गबाट पनि किन चाहिँ उपयुक्त समय हो भन्दाखेरि तपाईँको 365 दिनमा सबैभन्दा पानीको प्रभाव कम हुने दिन हो त्यो दिन त्यसकारणले हामीलाई चाहिँ त्यो ढुङ्गे थाराको मर्मर सम्भार सफा गर्न सजिलो हुने भएको कारणले गर्दाखेरि हाम्रो नेवार समुदायमा चाहिँ एउटा चाहिँ के छ भने त्यो दिनमा चाहिँ हामीले एउटा उत्सवको रूपमा मनाउँछौँ र त्यो सफा गरिसके हामी भोज खान्छौँ तपाईँको त्यो किसिमबाट चाहिँ हामी चाहिँ सफा गर्दै यो ढुङ्गे थाराको संरक्षण गर्ने गर्दछौँ
हजुर अनि स्थिति नख बाहेक चाहिँ अरू कस्ता किसिमका कार्यक्रमहरू भइरहेका छन् संरक्षणको लागि सरसफाईको कार्यक्रम भनौँ वा एनजिओ र आइएनजिओ वा सरकारी पक्षबाट कस्ता किसिमका पहलहरू भइरहेका छन्
अब त्यो समय त्यो विषयमा एनजिओ आइएनजिओ र सम्बन्धित नगरपालिका सरकारबाट चाहिँ ढुङ्गे धाराहरूको संरक्षण र सफाईमा त्यति ध्यान दिएको देखिँदैन तपाईँको त्यसमा चाहिँ स्थानीय बासिन्दाहरूले नै आफ्नो चाहिँ साधन स्रोतबाट नै यो काम गर्दै आएको छ तर एउटा के हो भने विगत चाहिँ 3-4 वर्षमा हामीहरू ऐतिहासिक ढुङ्गे धाराबाट एउटा चाहिँ टास्क फोर्स भन्ने चाहिँ एउटा चाहिँ गठन गरेका छौँ उसमा चाहिँ विभिन्न 5-5 नगरपालिका छ उहाँहरू पनि छ एनजिओ फर्म भन्ने एउटा संस्था पनि छ हामी ऐतिहासिक ढुङ्गे धारा पनि छ पुरातत्व अफिस पनि हुनुहुन्छ उहाँ अहिले चाहिँ त्यो सम्बन्धी चाहिँ केही त्यो संस्था गठन भइसकेपछि केही कार्य चाहिँ अगाडि बढेको चाहिँ महसुस चाहिँ भइरहेको छ तर त्यतिले चाहिँ पुग्नेवाला छैन तर एउटा सम्झनु पर्ने कुरा के हो भने जति पनि ढुङ्गे धाराहरू बिगार्यो नि त्यो सबै दोष भनेको नगरपालिकाले नै जान्छ जति पनि ढुङ्गे धारा नोक्सान भयो जति पनि पोखरी नोक्सान भयो त्यो नगरपालिकाको कमजोरले नै नोक्सानमा गएको छ
अनि के लाग्छ तपाईँले सरकारी पक्षबाट चाहिँ सरकारी तहबाट चाहिँ के कस्ता कार्यक्रमहरू हुनुपर्छ जस्तो लाग्छ यहाँलाई तपाईँको पनि अब अलिकति यो ब्याकबोन अलिकति स्ट्रङ बनाउनको लागि अवश्य पनि नगरपालिकाहरूको पनि उत्तिकै ठुलो भूमिका हुनुपर्छ होइन के कस्ता कार्यक्रमहरू चाहिँ हुनुपर्छ होला त
अब हामी काठमाडौँभित्र 5-5 नगरपालिका छ
हजुर
हामीहरूले चाहिँ संघको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यो तपाईँहरूको चाहिँ कान्तिपुर एफएमबाट के अनुरोध गर्न चाहन्छु भने जति बिगार्यो तपाईँले बिगार्यो बिग्रेको बिग्रि नै सक्यो नबिग्रेले सपारौँ तपाईँहरूले चाहिँ नगरपालिकाले चाहिँ सार्वजनिक पोखरीहरूलाई मिच्दै हाउसिङ त नभन कम्प्लेक्सहरू बनाउन दिइरहनु भएको छ आफ्नो अफिस बनाउने त्यसलाई रोकौँ तुरन्तै यदि नरोक्ने त्यो पोखरी भनेको सबै चाहिँ इनार र ढुङ्गे धाराको चाहिँ पानीको स्रोत हो त्यो त्यसलाई चाहिँ डिस्प्ले गरेर चाहिँ त्यहाँ चाहिँ बिर्लिङ थराउन नदिनु अब ललितपुरको दौरानमा नगरपालिकाले जुन चाहिँ लनखेल क्षेत्रमा बेसमेन्ट बनाएर चाहिँ जुन चाहिँ घर बनाउन दिइरहनु भएको छ त्यसले रोक्नुहोस् नर्मल्ली घर बनाउन दिनुहोस् त्यसले असर गर्दैन तपाईँले नगरपालिका चाहिँ 10 फुट 15 फुट 18 फुट 20 फुटसम्म चाहिँ जमिन काटेर यदि चाहिँ घरहरू बनाउन दिनुहुन्छ भने जुन चाहिँ लनखेलबाट चाहिँ हाम्रो चाहिँ तल्लो बस्तीमा पानी आउने ग्राइबर आउने त्यो सबै रोक्नेछ जसले गर्दाखेरि कुनै पनि ढुङ्गे धारा र इनारमा पानी प्रभाव हुने छैन त्यसकारणले नगरपालिकाले के अनुरोध गर्दछौँ भने यस्तो कार्य चाहिँ गरि नदिनु होला
हजुर श्रोता टकिङ स्पेसमा पुनः समय भएको छ छोटो विश्रामको सुशील श्रेष्ठज्यूसँगको कुराकानीलाई निरन्तरता दिने नै छौ अझ पनि उहाँसँगको कुरा बाँकी नै छ ब्रेक पछि आउने नै छौ टकिङ स्पेस सुन्दै गर्नुहोला
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो यसका लागि आजैबाट जुटौ केही गरौं
अ सोशल इनिसिएटिभ बाई आइम्याप सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेसन
टकिङ स्पेसमा पुनः स्वागत गर्न चाहन्छु श्रोता म हुँ लैसाब र आज टकिङ स्पेसमा सुशील श्रेष्ठज्यूसँग कुरा हुँदैछ हाम्रो ढुङ्गे धाराको बारेमा र यही क्रममा म एकदमै महत्वपूर्ण एकदमै इम्पोर्टेन्ट र एकदमै इन्ट्रेस्टिङ कुरा यहाँ राख्न चाहँदैछु अघि हाम्रो कुरा हुँदाखेरि उहाँले भन्नुभएको थियो कि ढुङ्गे धारामा चाहिँ यो इकोलोजिकली वा भनौँ इकोसिस्टम मेन्टेन गर्न पनि ढुङ्गे धाराको ठूलो महत्व हुँदो रहेछ ठूलो महत्व बोकेको छ ढुङ्गे धाराले भन्ने कुरा हाम्रो अघि छलफल भएको थियो यसमा अलिकति विवरण दिनु न यसको बारेमा अलिकति डिफाइन गर्नुहोस् न
एउटा हामीले बुझ्नुपर्ने कुरा के हो ढुङ्गे धारामा भने ढुङ्गे धारामा दुईवटा आउटलेट र इनलेट भने दुईटा चाहिँ माध्यम हुन्छ एउटा पानी आउने र एउटा पानी बाहिर जाने हुन्छ तर अब हजार वर्ष र तपाईँको 700-800 वर्ष आदि त अहिलेको जस्तो सिस्टम चाहिँ यो ढल सफा गर्ने त्यो सिस्टम त थिएन त्यति बेलाको हाम्रो पूर्वजहरूले के गरे त इको सिस्टमको विकास गर्नुभएको थियो त्यसमा के हो भने ढुङ्गे धारामा के भन्थ्यो भने छालाको जुत्ता लगाएर जानु हुँदैन र साबुन चाहिँ प्रयोग गर्नु हुँदैन ल भन्ने चाहिँ हामीले चाहिँ पहिलाको हाम्रो बाजेहरूले बताइरहनु भएको थियो त्यसमा किन भनेको भने हामीले अध्ययन गर्दा के भेटायौँ भन्दाखेरि पहिला त्यो जुन चाहिँ ड्रेन्जहरू पानी आएको र पानी चाहिँ बाहिर जाने ढलहरू सफा गर्नको लागि उहाँहरूले चाहिँ तीनवटा जीवलाई चाहिँ उहाँले चाहिँ प्रयोग गर्नुभएको रहेछ एउटा भनेको सर्प एउटा माछा र एउटा भ्याउ त तपाईँहरूले पहिला चाहिँ 10-15-20 वर्ष आएर चाहिँ सम्पूर्ण ढुङ्गे धारमा त्यो थियो जीवहरू त्यसले के गर्दो रहेछ भने यो तीनवटा जीवको चाहिँ लुकामारी सर्पले त भ्याउ त र माछा त खाँदो रहेछ त्यो खाएको कारण खाने भएले त्यसले चाहिँ लोखेत छ लखेर्दाखेरि सर्प र भ्याउत चाहिँ त्यो माछा र भ्याउत चाहिँ एकदम स्पिडबाट भाग्छ भने सर्पलाई पनि त्यो समार्नुलाई चाहिँ खेद्नुपर्छ जसले गर्दाखेरि उहाँहरूको चाहिँ चल्ने मुभमेन्टले गर्दाखेरि चाहिँ ढलभित्र यो आउटलेट र इनलेटमा चाहिँ जुन चाहिँ जम्मा भएको फोहोरहरू ढलभित्र जम्मा भएको फोहोरहरूलाई चाहिँ त्यो अटोमेटिक तिनीहरूले चाहिँ सफा गरेर चाहिँ त्यो ढलमा चाहिँ पानी चाहिँ प्रवाह चाहिँ अचुत रूपमा चाहिँ गराउने सिस्टम बसालेको रहेछ त्यो हामीले चाहिँ अध्ययनबाट पत्ता लगायौँ जसले गर्दाखेरि अहिलेको चाहिँ ढुङ्गे धाराहरूमा त्यो सिस्टम चाहिँ डिस्प्ले भइसकेको छ जसले गर्दाखेरि हामीहरूले चाहिँ आल्को हितीमा जुन चाहिँ हामीहरूले चाहिँ त्यो 60 वर्षमा पानी वितरण गरेका थियौँ त्यो आल्को हितीमा त्यहाँ चाहिँ अब सर्प र भ्याउत र माछाको चाहिँ उत्पादन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ विगत चाहिँ 7-8 वर्षदेखि त्यहाँ साबुन लैजाने बन्द छाला जुत्ता लाउने बन्द सम्पूर्ण कार्य बन्द गरिदिएका छौँ तर एउटा दुर्भाग्य के हो भने हामीहरूले त्यहाँ माछा पनि छार्यौँ हामीहरूले भ्याउत पनि छार्यौँ तर सर्प चाहिँ हामीले ल्याउन सकिएन त्यहाँ त्यो सिस्टम चाहिँ विकास गर्न चाहिँ हामीले चाहिँ कोसिस गरेका थियौँ तर पनि अहिले पनि हामीहरूले चाहिँ त्यो कोसिस गरेका छौँ गर्दैछौँ सर्प कुनै हालहरूमा त्यहाँ डेभलप गर्नुपर्छ त्यो भनेको चाहिँ ढुङ्गे थारको एउटा चाहिँ इको सिस्टमलाई चाहिँ बचाउनुको लागि यस्तो किसिमबाट चाहिँ पहिलाको चाहिँ पूर्वजहरूले चाहिँ इनलेट र आउटलेटलाई चाहिँ व्यवस्थित गर्नको लागि सर्प भ्याउत र माछाको प्रयोग गरेको रहेछ त्यो पत्ता लगायो
काठमाडौँ ललितपुर र भक्तपुरमा जम्मा जम्मी कतिवटा ढुङ्गे धाराहरू छन् अहिलेसम्म तपाईँको अध्ययन कालमा चाहिँ कतिवटा ढुङ्गे धारा छन् र यिनीहरू सबैजनाले सुचारू रूपमा त्यतिकै पानी उनीहरूले बहा दिइरहेका छन् कि यिनीहरूले वा चाहिँ अब कुनै त अब अभियसली स्टप पनि भइसक्यो होला कतिवटाबाट त पानी आएका पनि छैनन् होला यसको बारेमा अलिकति भनिदिनु
हाम्रो पातनमा ललितपुरमा जम्मा 160 ढुङ्गे धारा छन् भने भक्तपुरमा 80-84 छन् काठमाडौँमा 125-30 ढुङ्गे धारा छन् त्यसमध्ये सबभन्दा स्ट्रङ ढुङ्गे धाराहरू भनेको अहिले पातनमै छ भक्तपुरको दौरानमा झन्डै 80-90% ढुङ्गे धाराहरू चाहिँ सुकिसकेका छन् भने काठमाडौँमा पनि 60-70-80% ढुङ्गे धाराहरू सुकिसकेका छन् अब ललितपुरको दौरानमा चाहिँ 7 ढुङ्गे धाराहरू नोक्सानमा गइसकेको छ भने 7 ढुङ्गे धाराहरूमा पानी आउँदैन अरू ढुङ्गे धाराहरूमा मजासित पानीको प्रवाह चाहिँ भइरहेको छ तपाईँ सबभन्दा राम्रो अवस्था भनेको चाहिँ पातनको ढुङ्गे धाराहरूको छ तपाईँ
हजुर अनि तपाईँ अब यो ऐतिहासिक ढुङ्गे धारा संरक्षण समितिसँग आबद्ध हुनुहुन्छ यहाँ लाग्नको लागि चाहिँ भोलन्टियर वर्कै भन्नुभएको थियो कसरी लाग्नुभयो मोटिभेसन कहाँबाट प्राप्त भयो तपाईँलाई कसरी लाग्नुभयो
यो तपाईँको यो उता हाम्रो चाहिँ 81 तलमा बस्छौ ललितपुरको 22 हो त्यहाँ एउटा ढुङ्गे धारा छ आल्को हिती भन्ने सरकारले हामीहरूलाई चाहिँ विगत धेरै वर्ष अहिलेसम्म पनि पानी दिन सकेको छैन त्यो पानीको समस्याले गर्दाखेरि हामीहरू साथीहरू एउटा चाहिँ 7 साथीहरूले टिमवर्क बनाएर चाहिँ यो ढुङ्गे धारको पानीलाई हामीहरूले 60-61 सालमा चाहिँ घर घरमा पुर्याउँ 200 परिवारमा अहिले 225 परिवारमा चाहिँ हामीले त्यो पानी वितरण गरिरहेका छौँ दिनको 1 घन्टाको दरले त्यो सिलसिलामा नै हामीहरूले चाहिँ अब हामीहरूले चाहिँ एउटा साथीहरूले के भने अब हामीहरूले चाहिँ हाम्रो आल्को हिती मात्रै होइन पानीको समस्या सम्पूर्ण ठाउँमा छ सम्पूर्ण ढुङ्गे धारको पानीलाई यसरी नै वितरण गरेर जान सक्छ भने चाहिँ धेरै नै पानीको समस्या समाधान हुन्छ भन्ने हिसाबले हामीले चाहिँ आल्को हितीबाट चाहिँ हामीले काम सुरु गर्यौँ त्यसको सिलसिलामा 1-2 वर्ष हामी ऐतिहासिक ढुङ्गे धारा भन्ने चाहिँ हामीले गठन गर्यौँ त्यही समस्याले गर्दाखेरि नै हामीहरू त्यहाँ प्रेरित भएर चाहिँ आज चाहिँ हामीहरू चाहिँ यति अगाडि पुगेर चाहिँ विभिन्न सङ्घ संस्थाहरूसित हामीले चाहिँ हाटोमालो गर्दै विभिन्न टोलवासीहरूसित हाटोमालो गर्दै मान्छे भइसकेपछि एउटा के लाग्छ भने मलाई आफूले गर्न सक्ने चाहिँ समाजमा सेवा गर्नुपर्छ जुनसुकै सेक्टरमा होस् पानीमा होस् अर्को सेक्टरमा होस् त्यही हिसाबले पनि हामीहरू साथीहरू चाहिँ यसमा लागेका हौ अहिले चाहिँ सबभन्दा ठुलो समस्या पानीको भएकोले चाहिँ भएको स्रोतहरूको चाहिँ संरक्षण पनि गरौँ र त्यसबाट चाहिँ पानी चाहिँ घर घरमा पुर्याएर चाहिँ पानीको समस्या समाधान गर्नुपर्छ भन्ने चाहिँ हामीले चाहिँ भित्रबाट नै साथीहरूले चाहिँ गर्नुपर्छ यो कार्य भनेर चाहिँ एउटा चाहिँ हौसला साथीहरूले पनि दिनुभयो त हाम्रो टोलको चाहिँ अग्रजहरूले पनि ल तिमीले गर तिमीले गर्न सक्छ यो काम भनेर चाहिँ हामीहरू त्यसमा लागेका हौँ सल्लाह तिम्रो
हजुर साथसाथै यो अर्गनाइजेसनल स्ट्रक्चरको पनि कुरा गरौँ तपाईँको यो समितिमा समितिले भनौँ न अब स्थानीय निकायको कतिको साथ पाइरहेको छ साथसाथै जनसमुदायबाट चाहिँ कतिको साथ पाइरहनु भएको छ
जनसमुदायबाट चाहिँ पूर्ण रूपमा हामीले साथ पाएका छौँ तर साथ नपाउने भनेको नि धर्मराउने भनेको नि यो स्थानीय निकाय नगरपालिका हो र सरकारको तर्फबाट चाहिँ हामीले जति साथ पाउनु पर्ने थियो त्यो चाहिँ पाएको छैन
कस्तो साथको अपेक्षा गर्नुहुन्छ
हामीहरूले चाहिँ सरकारको तर्फबाट चाहिँ आर्थिक पनि प्राविधिक पनि अनि ढुङ्गेधारको संरक्षण पनि पोखरीको संरक्षण पनि उहाँहरू पोखरीको संरक्षण गर्छु भन्नुहुन्छ ती पोखरीमा चाहिँ बिल्डिङ उठाइदिनुहुन्छ यस्तो यस्तो चाहिँ विभिन्न चाहिँ नकारात्मक कार्य पनि उहाँले गर्नु सरकारको स्थानीय निकायबाट चाहिँ हामीले जुन अपेक्षा गरेको छ त्यति साथ पाएका छैनौँ तर स्थानीय बासिन्दाहरूले चाहिँ यो ढुङ्गेधार आफ्नै भन्ने चाहिँ महसुस गरिसक्नु भएकोले उहाँहरूको तर्फबाट चाहिँ जे गर्न पनि उहाँहरू जहिले पनि तयार हुनुहुन्छ स्थानीय बासिन्दाहरू चाहिँ
अनि कुनै किसिमका अब स्पोन्सर वा डोनरहरूसँग पनि तपाईँहरूको सम्बन्ध छैन वा यस्तै अब फरेनरहरूले पनि हेल्प गरेको स्थिति पनि आउँछ कतिपय स्थितिमा जहाँ चाहिँ अब हाम्रै स्थानीय निकायले हेर्दैनन् भने फरेनर वा भनौँ बाहिरका स्पोन्सरहरूले पनि हामीलाई हेरिरहेका हुन्छन् त्यस्तो कुनै किसिमको सहयोग पाउनुभयो
हामीले चाहिँ केही हामीले चाहिँ अहिले चाहिँ ऐतिहासिक ढुङ्गेधारा एनजिओ फर्म भन्ने एउटा संस्था छ उहाँले चाहिँ हामीले फुल सपोर्ट गरिराख्नु भएको छ उहाँले चाहिँ केही डोनरहरू पनि खोजिदिनुहुन्छ काम गर्नको लागि विदेशीहरूले पनि यो युनियन हेबिटेट भयो वाटर एड भयो उहाँहरूले पनि केही चाहिँ हामीहरूलाई चाहिँ सपोर्ट चाहिँ गर्नुभएको छ आर्थिकमा प्राविधिकमा सम्पूर्णमा चाहिँ केही चाहिँ सङ्घलाई चाहिँ सपोर्ट चाहिँ गरिराख्नु भएको छ जति गर्नुपर्ने सेक्टरबाट चाहिँ पाएको छैन बरु विभिन्न गैर सरकारी संस्थाहरूले चाहिँ केही चाहिँ हामीले सपोर्ट चाहिँ पाइरहेको छौँ हामीले चाहिँ तर जति सपोर्ट पाउँछ हामीले चाहिँ सम्बन्धित तोलमै हामीहरू त्यो सबै पठाइदिन्छौँ त्यो
अनि यो कार्यकालमा चाहिँ के कस्ता चुनौतीहरू आइपरे कस्ता कस्ता किसिमका च्यालेन्जेसहरूको सामना गर्नु पर्यो अब अभियसली पनि तपाईँहरूको कार्यकालमा चाहिँ सबै कुराहरू आफूले भने जस्तो टक्क मिलेको कहिले पनि हुँदैन कति किसिमका च्यालेन्जेसहरूको सामना गर्नु पर्यो
ठुलो समस्या भनेको तपाईँ अहिले नै ज्वलन्त उदाहरण के हो भने सप्तपाटल पोखरी लगन त्यो भनेको एकदम महत्वपूर्ण पातो हो हाम्रो ढुङ्गेधारको इनारको लागि त्यसमा हामीहरूले चाहिँ विगत छ सात वर्ष अनि मुद्दा जितेर ल्यायौँ त्यो अदालतले चाहिँ सप्तपाटल पोखरी पुनर्निर्माण गर भनिदियो तर यसमा चाहिँ हामीहरूलाई चाहिँ सम्बन्धित निकायहरूले चाहिँ हामीले सहयोग पाएनौँ तर पनि हामी अहिले पनि त्यो केसमा हामी झगडा गर्दैछौँ तर तपाईँले भनेको जस्तै चाहिँ चुनौती धेरै नै छ त्यो सप्तपाटल पोखरी स्वरो रोप्नीको पोखरी हो त्यो भनेको चाहिँ हाम्रो चाहिँ ऐतिहासिक धरोहर पनि कहाँ हो भने हाम्रो चाहिँ मिमनाथको जात्रा तपाईँले हामीले सम्पूर्ण नगरवासीलाई थाहा छ डटुकुलाई त्यसमा चाहिँ हामीले चाहिँ मानसाहित यज्ञ गर्नुपर्छ त्यो पोखरीमा पोखरीमा गरेर चाहिँ तपाईँको पातालमा चाहिँ एउटा माछा छार्नुपर्छ स्वर्गमा एउटा भँगेरा छाडेर चाहिँ हामीहरूले यस्तो यस्तो गर्यो भनेर चाहिँ उसमा चाहिँ पठाउनुपर्छ सूचना त्यो हिसाबको पोखरीलाई नै आज चाहिँ स्कुलले चाहिँ प्राइभेट स्कुलले चाहिँ मिचेर चाहिँ बिल्डिङ बनाउन चाहिँ कोसिस गरेको थियो त्यसमा हामीले मुद्दा जितेर चाहिँ पोखरी बनाउन चाहिँ बनाऊ भनेर चाहिँ जुन चाहिँ आदेश थियो तर हामीले त्यो सफल गर्न सकेका छैनौँ यस्तो चुनौती चाहिँ थुप्रै छ अब ढुङ्गेधाराहरू चाहिँ भन्दाखेरि पनि अब ढुङ्गेधाराको मुहानमै कसैले घर बनाइदिने कसैले त्यही मुहानबाट पानी छिकिदिने अब त्यही पानी छिकेर व्यवसाय गरिदिने यस्तो विभिन्न चुनौती छ त्यसको लागि चाहिँ हामीले चाहिँ विभिन्न निकायमा स्थानीय बासिन्दा छलफल गरेर हामी चाहिँ अगाडि बढ्दैछौँ तर कति सफल हुन्छ कति असफल हुन्छ त्यो त अब भविष्यले देखाउँला तर हामीहरू चाहिँ अतुत रूपमा लागेका छौँ पानीको समस्या चाहिँ स्थानीय ट्रेडिसनल स्रोतहरूबाट गर्नुपर्छ केही हदसम्म त्यो सम्भव पनि छ भनेर चाहिँ हामी चाहिँ जोरतोरका साथ चाहिँ लागिरहेका छौँ लाग्नेछौँ त्यसमा चाहिँ
कस्ता किसिमका संरक्षणका कार्यहरू हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई अन्तिममा यो छोटो प्रश्न एकदमै छोटो
हामीहरूले चाहिँ अब संरक्षणको लागि चाहिँ हामीले ढुङ्गेधाराको नक्सा नाप हुनु पर्यो त्यो चाहिँ सार्वजनिक क्षेत्र भनेर चाहिँ सशक्त रूपबाट छुट्याइदिनु पर्यो नगरपालिकाले त्यसको चाहिँ स्वामित्व कसको हो भनेर क्लियर गरिदिनु पर्यो ढुङ्गेधाराको स्वामित्व कसको हो सरकारको हो कि स्थानीय बासिन्दाको हो कि नगरपालिकाको हो त्यो चाहिँ हामीले छुट्याइदिनु पर्यो स्थानीय बासिन्दाको हो भने स्थानीय बासिन्दाको भनिदिनु पर्यो नगरपालिका हो भने नगरपालिका भनिदिनु पर्यो सरकार हो भने सरकारको भनिदिनु पर्यो त्यो स्वामित्व त्यसको लागि पनि हामी चाहिँ झगडा गर्दैछौँ तर यो पनि क्लियर भएको छैन अहिलेसम्म पनि त्यसकारणले ढुङ्गेधाराको नक्साङ्कन हुनु पर्यो यसको चाहिँ सञ्जाल कहाँ कहाँ विषयको छ त्यो गरिदिनु पर्यो भनेर हामी कराएको कराएकै छौँ पोखरीहरूको चाहिँ अपडेट हुनु पर्यो हामी कहाँ 39 पोखरी छ ललितपुरमा त्यो चाहिँ पुनर्भरण गरिदिनु पर्यो पानी त्यो विभिन्न चुनौतीहरूलाई चाहिँ हामीले चाहिँ यो गरिदिनु पर्यो भनेर चाहिँ हामीले सम्बन्धित निकायहरूलाई चाहिँ गुहारिरहेका छौँ उहाँले केही पातो त गरिदिनु पनि भएको छ तर चाहिँ जति गर्नुपर्ने त्यो गरिदिइरहेको छैन उहाँहरूले
हजुर अब जाँदा जाँदै अन्तिममा केही भन्न चाहनुहुन्छ कि सुशीलजी
अब म के भन्छु भने ढुङ्गेधारा हाम्रो पूर्वजको सम्पत्ति हो यो कसैको पनि सरकारले बनाइदिएको होइन, हाम्रै पूर्वजहरूले बनाइदिएको हो। यो पोखरी, इनार, ढुङ्गे धारा, आकाशे पानीको संरक्षण गरौँ, त्यसले हाम्रो चाहिँ पानीको समस्या समाधान हुन्छ। पानी नै हाम्रो सभ्यता हो, पानी नै हाम्रो जीवन हो, पानीको संरक्षण गर्न हाम्रो परम कर्तव्य हो। त्यसकारण हामी यो कान्तिपुर एफएमबाट यो प्रोग्राम सुनिरहनु भएका सम्पूर्ण दर्शकहरूलाई के भन्न चाहन्छु भने पानीको संरक्षण गरौँ, पानीबाट चाहिँ समाधान, पानीको समस्याबाट हामी समाधान हौ। पानीको संरक्षण गर्नु भनेको आकाशे पानीदेखि लिएर सम्पूर्ण पानीको चाहिँ संरक्षण गर्नु पर्दछ। धन्यवाद
हजुर। सुशीलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, त्यस्तै प्राविधिक रूपमा सहयोग पुर्याइदिनु भएका हाम्रा साथी लक्ष्मीलाई पनि धेरै धन्यवाद दिँदै अर्को हप्ता नयाँ अतिथिसँग आउने नै छु। तबसम्म लैसालाई बिदा दिनुहोस्। धन्यवाद।